نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اسلام کی چار بنیادوں میں ہم عقیدے کا موضوع پڑھ رہے ہیں اور عقیدے میں بھی ابھی ہم ایمان کی بحث پہ ہیں اور ایمان کے اثرات, یعنی یہ ایک روایتی لیسن نہیں ہے بلکہ جب اندر ایمان آ جائے تو اس کا طبیعت پر اثر کیا ہوتا ہے. دوسری لفظوں میں آپ یہ کہہ لیجئے کہ ہم نے ابھی تک جو پڑھا اس کا خلاصہ کیا ہے کہ عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. جب تک ایمان کے مطابق عمل نہیں ہوگا, یہ ایمان کے بیکار یا ایمان کے نامکمل ہونے کی دلیل ہے. آج ہم دیکھیں گے پیج نمبر 16, دین ایک ڈسپلن ہے. ابھی تک جتنی چیزیں ہم نے دیکھی ان سب کی لسٹ بناتے جائیں, جس دن یہ ٹاپک پورا ہوگا پھر ہم اس ساری لسٹ کو گو تھرو کریں گے. آپ میں سے کوئی اچھے ذہن کا ہے تو آپ اس کی ایک لسٹ بنائیں, کوئی اس کی ایکٹیویٹی بنائیں تاکہ ہم ایک ہی جست میں اپنے ایمان کو چیک کر سکیں. تو آج دیکھیں گے کہ مومن ڈسپلنڈ ہوتا ہے. ڈسپلن کیا ہے؟ ایک انسان کا وہ رویہ اختیار کرنا جس کی اس سے امید کی جا رہی ہے, ویسا کرنا تب کرنا جب کرنے کا وقت ہو. ڈسپلن کہہ لیجئے, آرگنائز ہونا کہہ لیجئے, بہت منظم ہونا کہہ لیجئے, یہ کائنات کا سبق ہے. سورج, چاند, ستارے, رات, دن, آپ ان کے آنے کی, ان کے جانے کی خبریں 10 سال بعد کی آج ہی دے سکتے ہیں, ہے نا؟ کب سن رائز ہوگا, کب سن سیٹ ہوگا, بارش کب آئے گی, یہ جتنی ویدر پریڈکشنز ہیں, یعنی ویدر چینل کہہ لیجئے یا آپ کے ویدر بتانے والے, موسم بتانے والے جو ایپس ہیں, آپ دیکھیے کہ وہ سب اس بات کی دلیل ہیں کہ کائنات میں ڈسپلن ہے. اگر ڈسپلن نہ ہوتا تو ابھی سورج آیا ہوتا تو چاند چلا جاتا, چاند چلا گیا سورج بھی نہیں آیا, کچھ بھی کسی کے ساتھ کچھ بھی نہ ہوتا. نقصان کیا ہوتا کہ ایسی کائنات میں ایک دن بھی رہنا دھوبر ہوتا. آج اگر میں اور آپ اس کائنات سے فائدہ اٹھانے کے قابل ہیں تو یہ اس کے ڈسپلن ہونے کی ایک دلیل ہے, اس کی وجہ سے. افسوس کے ساتھ کہنا پڑتا ہے کہ ہمارا دین جو واقعی ڈسپلن کا دین ہے, وہ دین جو ہمیں حقیقت میں دن میں 5 بار ایک ایک منٹ کے فرق سے آگے یا پیچھے ہونے پہ نماز پڑھاتا ہے, یعنی وقت سے 2 منٹ پہلے پڑھ لیں تو شاید آپ کی نماز ادا ہی نہ ہو, اور نماز کا وقت ختم ہو کے اگلی کا شروع ہو گیا اور صرف 2 ہی منٹ گزرے اور آپ نے نماز ادا کی, وہ بھی نماز ادا نہیں ہوگی. کیا یہ سکھاتا ہے؟ ڈسپلن سکھاتا ہے. رمضان کا روزہ اگر آپ جان بوجھ کے مغالطے میں آ کر 2 منٹ پہلے کھول لیں تو سارے دن کی بھوک پیاس ایک طرف, اجر تو اللہ دے ہی دے گا لیکن وہ روزہ آپ کو دوبارہ رکھنا پڑے گا. دوسری طرف آپ بھول سے کھاتے ہی رہے یا آپ جان کے کھاتے رہے اور فجر کا وقت شروع ہو گیا, آپ کا روزہ ختم ہو گیا. عدت کو دیکھ لیجئے, 4 ماہ 10 دن ہیں یا 3 مہینے ہیں. آپ حج کو دیکھیے, کوئی 8, 9, 10, 3, 4 دنوں میں سے کسی بھی دن عرفات چلا جائے لیکن ذی الحج کے دن اس دن پہ نہ جائے جس دن جانے کا حکم ہے, 9 کو نہیں پہنچا, حج نہیں ہوگا. کیا سکھاتا ہے آپ کو؟ یہ دین ڈسپلن والا دین ہے. لیکن افسوس آج دین روایتی ہو گیا, شعوری چلا گیا, شعور کے ساتھ آج دین نہیں ہے. نقصان کیا ہوا؟ کیا آج ہم اپنی زندگی سے ڈسپلن کو خالی سمجھتے ہیں؟ تو لہٰذا مان لیجئے جو مومن ہوگا وہ ڈسپلنڈ ہوگا. آپ مانے نہ مانے, آپ اس کو عادت کہیں, آپ اس کو اپنی ہیبٹ کہیں, اپنی ویک پوائنٹ کہیں, اپنی کمزوری کہیں, لیکن ایمان کی کمی ہے جو آپ کو آرگنائزڈ اور ڈسپلنڈ نہیں ہونے دیتی. آپ اپنی ذمہ داریوں کو اس طرح نہیں نبھا پاتے, آپ دوسروں کو دلائی ہوئی امیدوں پہ پورے نہیں اترتے, اور نقصان کیا ہوتا ہے پھر کہ آپ قابل بھروسہ نہیں رہتے. سورۃ حجرات کی ایک آیت ہے, قالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم. ان پڑھ بدوؤں نے یہ کہا کہ ہم ایمان لے آئے, اے نبی صلی اللہ علیہ وسلم ان سے کہہ دیجئے تم ایمان نہیں لائے, تم یوں کہو ہم اسلام میں داخل ہو گئے ہیں، ابھی تک ایمان پوری طرح تمہارے دلوں میں داخل نہیں ہوا۔ یہ بات ان لوگوں سے کہی جا رہی ہے جن کے مسلمان ہونے کی اللہ تعالیٰ خود گواہی دے رہے ہیں۔ منافق تو نہ رہے، اللہ تعالیٰ کہتے ہیں ایمان تمہارے دلوں میں داخل نہیں ہوا، لم یدخل فی قلوبکم نہیں کہا گیا، بلکہ لما یدخل الایمان یہ کہا گیا۔ کیوں؟ کہ ایمان تمہارے دلوں میں ابھی داخل ہو رہا ہے مگر ابھی پوری طرح داخل نہیں ہوا۔ یعنی لما کا لفظ ہے نا، اس نے معنی بدل دیے۔ عربی زبان کا ایک قاعدہ ہے، اگر آپ مجھ سے پوچھیں کہ کھانا پک گیا، اطبخ الطعام، اگر میں کہوں لم یطبخ نہیں پکا، ہنڈیا چڑھائی ہی نہیں گئی، اگر میں کہہ دوں لما یطبخ تو اس کا مطلب ہے ہنڈیا چڑھی ہوئی ہے، کھانا پکنے والا ہے لیکن ابھی نہیں پکا۔ آپ کسی کے بارے میں پوچھیں حل وصل فلان، فلاں صاحب آ گئے ہیں یا نہیں آئے، اگر میں کہہ دوں لم یصل تو اس کا مطلب ہے وہ نہیں آ رہے، اگر کہہ دوں لم ما یصل تو اس کا مطلب ہوگا کہ گھر سے چلے ہوئے ہیں، راستے میں ہیں مگر ابھی پہنچے نہیں ہیں۔ فرمایا لم ما یدخل الایمان فی قلوبکم، ایمان تمہارے دلوں میں داخل ہو رہا ہے لیکن ابھی طرح پوری طرح داخل نہیں ہوا۔ یہاں ایک پروسیس ہے، طریقہ کار، پروسیس کے سٹیپس، یہ ذرہ ذرہ آیت آیت انسان کے دل میں داخل ہوتا ہے۔ فرمایا اذا تلیت علیہم آیاتہ زادتہم ایمانا، جب ان کے سامنے قرآن کی آیتیں تلاوت کی جاتی ہیں تو یہ آیات ان کے ایمان کو مزید بڑھاتی ہیں، سورۃ انفال آیت نمبر 2 ہے۔ تو ساری باتوں سے کیا پتہ چلا؟ معلوم یہ ہوا کہ ایمان تھوڑا تھوڑا کر کے کمایا جاتا ہے۔ اس کو ہائی لائٹ کر لیں، جیسے پیسے تھوڑے تھوڑے کر کے کمائے جاتے ہیں نا، پھر بہت سارے ہو جاتے ہیں ایک وقت آتا ہے، اسی طرح ایمان بھی تھوڑا تھوڑا کر کے کمایا جاتا ہے۔ یہ ایک شعوری عمل ہے کیونکہ ہر آیت ایمان بڑھاتی ہے۔ ایک آیت پڑھیں گے تو ایمان بڑھے گا، دوسری آیت سمجھ کے پڑھیں ایمان اور بڑھے گا، جتنا جتنا آگے کو بڑھتے جائیں گے ایمان بڑھتا چلا جائے گا۔ فرمایا یہ مت کہو کہ ہم مومن ہو گئے، ابھی تم اسلام میں داخل ہوئے ہو، ایمان پوری طرح تمہارے دلوں میں داخل نہیں ہوا۔ کیوں؟ اس لیے کہ قرآن مجید نہیں پڑھا، حضور صلی اللہ علیہ وسلم کی صحبت نہیں اٹھائی، شعوری عمل سے نہیں گزرے، معمول اور روٹین میں آگے بڑھ گئے۔ بڑا بھائی مسلمان ہو گئے اس لیے میں بھی ہو جاتا ہوں، فرمایا یوں نہیں۔ یہ ذہن میں رکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا دخل الجنہ من رآنی، جس نے مجھے ایمان کی حالت میں دیکھ لیا وہ جنت میں داخل ہو گیا، یعنی ایسے شخص کو صحابی کہا جاتا ہے۔ مقام یہ ہے اور الزام یعنی چارج یہ ہے کہ لم تومنو، تم ابھی ایمان نہیں لائے ہو، صرف اسلام میں داخل ہو گئے ہو، یعنی ایک قسم کے الزام ہے نا کہ بھئی تم اپنے اس ایمان کی گواہیاں نہ دو، ابھی تو تم اسلام کے اندر داخل ہوئے۔ اس کی مثال ایسے ہی ہے جیسے ایک طالب علم لڑکا یونیورسٹی میں داخل تو ہو جائے، وہ داخلہ فیس بھی دے دے، اس کو رول نمبر اور پورے سال کا ٹائم ٹیبل بھی مل جائے، وہ کہے گا میں یونیورسٹی کا اسٹوڈنٹ ہوں لیکن داخلے کے بعد جس ڈسپلن سے یونیورسٹی سے گزارتی ہے اس میں سے وہ نہیں گزرتا، نہ وہ ٹیکسٹ بک خریدتا ہے، نہ پڑھتا ہے، نہ کلاس روم میں بیٹھتا ہے، اور نہ یونیورسٹی کی علمی فضا سے فائدہ حاصل کرتا ہے، اور وہ بے شک 4-5 سال تک کہے میں یونیورسٹی اسٹوڈنٹ ہوں، یونیورسٹی سے نکال دے گی کہ یہ شخص ہمارے لیے باعث شرم ہے، یہ سچ مچ کا طالب علم نہیں ہے۔ ہم بھی اسی طرح بھرتی کے مسلمان ہیں، اور یہی وجہ ہے کہ قرآن مجید ہمیں بار بار اس طرف لاتا ہے کہ تم نے اسلام قبول کر لیا لیکن اب ذرا آگے بھی بڑھو۔ یا ایھا الذین آمنوا آمنوا باللہ ورسولہ، یعنی اہل ایمان اللہ اور اس کے رسول پر ایمان لے آؤ۔ یہ تو ایسے ہی ہے جیسے میں کہوں کہ آپ بیٹھ جائیں جب کہ آپ پہلے ہی بیٹھے ہوئے ہوں۔ تو معلوم ہوا کہ شاید بیٹھنے کا کوئی اور طریقہ ہے، شاید میں آپ کو کرسی پر بٹھانا چاہتا ہوں اور آپ نیچے بیٹھے ہوئے ہوں۔ تو کیا بات سمجھ آئی؟ یہ سمجھ آئی کہ ایمان کے دفتر میں داخلہ لیتے ہی انسان مومن نہیں بن جاتا۔ لا الہ الا اللہ کہہ کر ہم اسلام کے دفتر میں رجسٹریشن فارم فل کرتے ہیں، जैसे एक तालिब इल्म किसी भी जगह अपना फॉर्म दे दे, उसके बाद उसको फिर वहां से निकलने के लिए, उसको वहां अपने आप को लाने दे जाने के लिए कुछ चीजें करके दिखानी पड़ती हैं। रोजाना स्कूल, आप देखिए, आप घर बैठ के वो चीज ले लें जो आपको किसी यूनिवर्सिटी में जाके मिलनी हो, कौन जाएगा? वही जाएगा जिसके अंदर ईमान होगा, जिसको ये पता होगा कि मेरा एक एक कदम अल्लाह के रास्ते का कदम होगा, मेरी गाड़ी का एक एक कतरा जो चलेगा ये अल्लाह के रास्ते में चलेगा, इस रास्ते में जो कुर्बानियां दूंगी वो मेरे लिए बाकी दुनियावी कामों में आसानी का जरिया बनाएंगी, और सबसे बढ़कर के अगर आज मैं इस काम को नहीं करूंगी तो कल दूसरे मेरे कहने पर कैसे करेंगे। एक बात तो लिखी भी है, अब जैसे स्टूडेंट होते हैं ना, जैसे तालिब इल्म होते हैं, कल आपको स्टूडेंट्स भी मोस्टली वैसे ही मिलते हैं। हालांकि एक उस्ताद के सामने हर तरह के स्टूडेंट होते हैं, आप कहेंगे फिर इसकी क्या बात है, वो क्या था उनमें से? देखिए, कुछ परसेंटेज अल्लाह ताला बंदे की आजमाइश के लिए रख देता है, लेकिन आज आप जो बात नहीं करेंगे कल दूसरे भी आपकी बात नहीं करेंगे। तो जब आप कहते हैं ईमान लाओ, मुसलमान हो जाओ, नमाज पढ़ो, रोजे रखो, तो ये आपका कहना वापस आपके अमल पर पड़ेगा। पहले देखा जाएगा कि जो बात आप कह रहे हैं वो आप करते कितनी है। अगर आप करते हैं, बहुत ज्यादा कहना ही नहीं पड़ेगा, और अगर आप कहते तो बड़े प्यार से, मोहब्बत से, इखलास से, अल्लाह ताला से डर के बात करते हैं, लेकिन कहीं पीछे आपका भी कोई ऐसा जोड़ लगा हुआ है कि जिसमें आपने उसको संजीदा नहीं लिया, बाज दफा किसी एक मौके की गलती सारी उम्र भुगतनी पड़ती है। नुकसान क्या होगा? आपकी बात में असर नहीं रहता। फिर दूसरी बात, इन आयतों को पढ़कर जो हमारे जहन में आनी चाहिए, और वो क्या है कि अगर हम अपने ईमान के सफर को चेक करें, जो हमारी जिंदगी से गुजर रहा है, गुजर गया, अपने आप से पूछिए क्या ज्यादत हम ईमान वाली कैफियत दिन ब दिन पैदा हुई है कि नहीं। देखिए, जब पहली दफा आप कुरान पढ़ते हैं ना, नया नया दीन होता है, जोश भी बहुत होता है, असर भी बहुत होता है। होना क्या चाहिए कि वक्त के साथ साथ अंडरस्टैंडिंग बढ़े, जोश कम हो जाता है, ये मानती हूं मैं, वक्त के साथ वो एक जो कुछ पा लेने की कैफियत थी, एक हैरत का एहसास था, खो जाने का एहसास था, कोई डिस्कवरी चैनल वाली फीलिंग्स थी, वो तो कम हो जाती है, क्योंकि हर नई चीज में इंसान के लिए एक ग्लैमर तो होता है, चाहे नई नई शादी हो, नया घर हो, नया जोड़ा हो, वक्त के साथ सब्र सुकून आ ही जाता है। लेकिन जो चीज वक्त के साथ बढ़नी चाहिए ना आपके अंदर, वो क्या है जी, बताइए। नंबर एक, आपके कॉन्सेप्ट्स क्लियर होने चाहिए, आपका इल्म दिन व दिन पुख्ता होना चाहिए। शुरू में पहले साल की तफसीर में तो बंदे को बस जमा तफरीक कोई नहीं पता चलती, बस इंफॉर्मेशन का एक ढेर होता है। बाज़ लोगों को देखे पूरा कुरान का कोर्स करते हैं और नमाज भी पूरी ठीक नहीं अभी हुई होती, फितरी बात है, कोई बात नहीं। वक्त के साथ साथ आप अपने सालों को लें, मैं 1 साल से हूं, 2 साल से हूं, 3 से हूं, 4 से हूं, 5 से हूं, जब से हूं, कॉन्सेप्ट्स क्लियर, क्रिस्टल क्लियर, डाउट्स खत्म, मसले मसाइल जो डे टू डे लाइफ के हैं वो किसी से आप पूछने नहीं पड़ते, और सबसे बढ़ के आपका मेरा अमल। पहले साल के कुरान से अमल ना भी बदले ना, तो दूसरे से 10% तो बदल ही जाना चाहिए, तीसरे साल से 20%, 30%, 4-5 साल के बाद तो बंदा सर से पांव तक सिबगत अल्लाह ही व मन अहसनु सिबगा में ढल दे। ये जो हम एक जगह जमूत का शिकार हो जाते हैं ना, जो हैं वही हैं, जहां थे वही हैं। देखिए, अब एक रमजान गया, जाते का पता नहीं चलता, आते का पता नहीं चलता, अब अगला रमजान आने वाला है। आप अगले और पिछले साल के इस बीच के जो 10 महीने या 11 महीने, उसको चेक करें, पिछले रमजान के बाद से अब इस साल के रमजान में मुझे किस किस चीज का फर्क पड़ा, मेरे अमल में क्या ढला, मेरी जिंदगी में क्या तब्दीलियां आई, मुझे दीन के लिए कुर्बानी देना कितना आया। और याद रखिए, जब तक सच्चा ईमान नहीं होगा ना, सेल्फ मोटिवेशन कोई नहीं होगी। आपने उर्दू में, इंग्लिश में ही है लेकिन हम उर्दू में बहुत बोलते हैं, हम कहते हैं जी फलां अपने पाँव पे खड़ा हुआ है, या हम कभी कहते हैं जी सेल्फ मोटिवेटेड। कुछ लोग क्या कहते हैं, हमें कोई कहता ही नहीं है तो हमें करने को दिल ही नहीं करता। बड़ा बड़ा करके लिख लीजिए, سچا ایمان آپ کو خود اپنے قدموں پہ کھڑا کرتا ہے، کسی کے دھکا سٹارٹ کی ضرورت نہیں پڑتی۔ اگر ابھی بھی آپ کو کسی دوسرے کے دھکے کی ضرورت پڑ رہی ہے نا نیکی کرنے کے لیے، تو گڑبڑ ہے، فکر کی بات ہے، سم تھنگ از رانگ۔ ایمان تو بندے کو سونے نہیں دیتا، یہ تو چپ رہنے نہیں دیتا، یہ ایمان تو انسان کو بیکار زندگی سے نفرت دلا دیتا ہے، یہ ایمان بندے کو آرام طلب نہیں رہنے دیتا، ایمان بندے کو آرام طلب نہیں بننے دیتا، ایمان بندے کو مفاد پرست بھی نہیں بننے دیتا۔ اس کو ایک لو لگ جاتی ہے، ایک اس کے اندر تڑپ لگ جاتی ہے کہ میں نے کچھ کرنا ہے۔ دیکھیے، آپ اس کو سمپل سی مثال سے سمجھ لیں، صرف بات سمجھانے کے لیے۔ شروع میں باپ کو محنت کرنی پڑتی ہے تھوڑی سی بیٹے کو کچھ سکھانے کے لیے، کاروبار کی اونچ نیچ، چڑھائی اترائی، یہ ٹیکس یوز کرو، یہ کرو، وہ کرو۔ ایک دفعہ بزنس جب سیکھ لیتا ہے نا ایک لڑکا، اپنے باپ سے کہہ لیں یا کسی سے بھی، سال تین سال تجربہ، اب اس کو ہر دن باپ کو نہیں کہنا پڑتا وہ دیکھو کتنا اچھا سودا مارکیٹ میں آیا ہوا ہے، اس کو یہ بھی نہیں کہنا پڑتا کہ یہ دیکھ لو یہ بڑا فائدے کا، چونکہ اس کا انٹرسٹ ہوتا ہے تو اس کو آئیڈیاز آتے ہیں۔ آپ لکھ لیں کہ ایمان ہمارے اندر آئیڈیاز لاتا ہے، نئے نئے نیکیوں کے خواب، جوش، آئیڈیاز۔ جیسے آپ دیکھیں جہاں دماغ چلتا ہے نا ادھر آئیڈیاز بہت آتے ہیں۔ کچھ لوگوں کو سٹیچنگ کا شوق ہوتا ہے نا، تو ان کو بیٹھے بیٹھے خیال آتے ہیں، کسی کا بھی کوئی ڈیزائن دیکھ لیں گے نا، کہیں گے بس میں اس کو ایسے بدل کیسے کر کے میں اس کو اور اچھا بنا لوں گی۔ اسی طرح سے آپ دیکھیے کسی کو گھر کی ڈیکوریشن کا شوق ہے یا سیٹ اپ کا شوق ہے، کسی کے بھی گھر جائیں گے نا تھوڑی دیر کے بعد کہیں گے ویسے یہ کرسی ادھر کی بجائے ادھر ہوتی نا، تو پھر، اور اگر آپ اجازت دیں تو میں تھوڑی سی آپ کی سیٹنگ سیٹ کروں کہ آپ کا کمرہ بڑا لگے گا۔ اچھا، دوسروں کو پتہ ہی نہیں ہوتا، ٹھوکر کھا کے بار بار گزریں گے، وہ وہاں سے وہ واز نہیں ہٹائیں گے۔ فرق کس بات کا ہے؟ انٹرسٹ کا۔ انگلش والا انٹرسٹ نہیں ہے، یہ دوسرا انٹرسٹ ہے۔ یعنی انسان جتنا ایمان میں انٹرسٹ لیتا ہے، دلچسپی کا اظہار کرتا ہے، اللہ کے بارے میں سوچتا ہے، اتنے اس کے دماغ میں نیکیوں کے بیج بوئے جاتے ہیں، پھر اتنی فصلیں کھڑی ہوں گی۔ اس کو محسوس ہوتا ہے کہ سم تھنگ از رانگ، میں جو کر رہی ہوں یہ پورا نہیں ہے، میں اس سے زیادہ کر سکتی ہوں۔ اچھا، کبھی رکتا بھی نہیں ہے بندہ۔ ہم ایسا کرتے ہیں، اگلے حصہ پڑھتے ہیں، پھر اس کو پڑھنے کے بعد دیکھیے گا آپ کو مزید کلیریفکیشن ہوگی کہ ایمان کے کچھ درجات ہوتے ہیں۔ اب وہ کیسے ہیں؟ ایمان کا ایک کم سے کم درجہ ہے جس کو کہہ دیا جاتا ہے یا ایھا الذین آمنو، اے لوگوں جو ایمان لائے ہو، اے اہل ایمان۔ اور ایک وہ درجہ ہے جس کے بارے میں قرآن کہتا ہے یا ایھا الذین آمنوا هل ادلکم علی تجارت تنجیکم من عذاب الیم، اہل ایمان میں تمہیں ایک تجارت بتا دوں جو تمہیں دردناک عذاب سے نجات دے۔ سورہ صف کی آیت 10۔ تجارت کی شرائط میں پہلی شرط یہ ہے کہ تؤمنون باللہ ورسولہ وتجاہدون فی سبیل اللہ باموالکم وانفسکم، اللہ اور رسول صلی اللہ علیہ وسلم پر ایمان لے آؤ اور اللہ کے راستے میں جہاد میں لگ جاؤ اپنے اموال اور اپنی جانوں کے ذریعے۔ سورۃ صف آیت 11۔ اس سے معلوم ہوا، یہ ہائی لائٹ کر لیجئے، کہ ایک ایمان کی صورت اور ایک ایمان کی حقیقت ہے۔ ایک ہے صورت، ظاہری شکل میں ایمان کی ایک شکل ہے، اور ایک ایمان کی ریئلٹی۔ ایک نوجوان جس کا میں نے کچھ عرصے قبل نکاح پڑھایا، وہ کسی مفتی صاحب کا درس سن کر آ گیا، اور درس میں یہ حدیث موجود تھی جو پہلے بھی اوپر بات ہوئی کہ من قال لا الہ الا اللہ دخل الجنہ، جس نے کہہ دیا لا الہ الا اللہ وہ جنت میں داخل ہو گیا۔ وہ نماز کے بعد مجھ سے سوال کرتا ہے کہ ڈاکٹر صاحب، یہ تو بڑا آسان ہے کہ لا الہ الا اللہ کہہ دیا اور جنت میں داخل ہو گئے، آپ تو پورا قرآن پڑھنے، اس پر عمل کرنے اور سیرت طیبہ اور احادیث کے لمبے چوڑے خزانے میں سے گزرنے کو کہتے ہیں، آپ جو راستہ بتاتے ہیں وہ تو بڑا طویل ہے، رات جو معلوم ہوا اس کے مطابق تو ایک جھٹکے ہی میں جنت میں پہنچ جاتے ہیں۔ ہے تو لوگوں کا ہمارے ساتھ بھی یہی معاملہ، कि इनकी जन्नत बड़ी मुश्किल है भाई, सॉरी, हमें नूरुल कुरान वालों की जन्नत के रास्ते से नहीं जाना, ये बड़ा लंबा पेंडा कराते हैं, हैं? इधर से गुजारो उधर से, फिर भी ख़त्म ही नहीं होता, ये मुकता ही कोई नहीं है सफ़र। खैर जवाब सुन लीजिए, ये कहते हैं कि मैंने कहा कि बेटे एक बात बताओ, क्या तुम्हारा निकाह हो गया? कहा जी हाँ हो गया। मैंने कहा तो बस घर आबाद हो गया, अब रुख्सती की तो ज़रूरत ही नहीं है। कहने लगा रुख्सती तो चाहिए। मैंने कहा बेटे ये ला इलाहा इल्लल्लाह है जो तुम्हारा इस्लाम के साथ निकाह हो गया और जन्नत में घर आबाद हो गया, लेकिन निकाह के बाद जिन जिन जिम्मेदारियों को निभाना पड़ता है इससे फरार मुमकिन नहीं। ला इलाहा इल्लल्लाह एक कौलो इकरार है कि ऐ अल्लाह हम तेरे सिवा किसी को महबूब हकीकी नहीं मानेंगे, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सिवा किसी को अपना रहबर नहीं मानेंगे और ना किसी का इत्तबा करेंगे। ये कौलो इकरार है, जिसने ये सच्चा कौलो करार कर लिया वो जन्नत में दाखिल हो गया, और कौलो करार करने के बाद इसको निभाना तो पड़ेगा, बिल्कुल ऐसे ही जैसे निकाह के दो बोल पढ़ने से घर तो आबाद हो गया लेकिन बस्ती बसना खेल नहीं, बसते बसते बस्ती है। इसमें वक्त तो लगेगा, पुल सरात से गुजरना पड़ेगा, यानी एक तरफ वालदैन के मुतालबे, इनकी तवक्कोआत, दूसरी तरफ सास ससुर हैं, इनका अपना एक मिजाज है, दोनों के दरमियान आदमी सैंडविच बन जाता है, तब पता चलता है कि निकाह क्या चीज़ है। अगर आप किसी मुफ्ती साहब से एक सवाल जाकर पूछें कि मुसलमान होने के लिए पूरे कुरान मजीद पर ईमान लाना ज़रूरी है या कुरान की चंद आयात पर ईमान ले आएं, यानी फ़र्ज़ कीजिए कि मैं सिर्फ सूरत फातिहा पर ईमान ले आऊं और बाकी 113 सूरतें कभी पढ़ने समझने की नौबत ना आए और कभी इन पर यकीन लाने की नौबत ना आए, तो क्या ईमान और इस्लाम मुकम्मल हो जाएगा? मुफ्ती साहब फौरन कहेंगे तुम मुसलमान नहीं हो। इसमें कोई इख्तलाफ नहीं है, किसी मौलवी साहब से जाकर पूछ लें कि भाई पूरे कुरान पर ईमान लाना ज़रूरी है, वो कहेगा पूरे कुरान पर ईमान लाना ज़रूरी है, एक लफ्ज़ भी अगर रह गया तो ईमान नहीं होगा। फिर मैं तो यही सवाल करूंगा तो कि फिर ईमान क्या चीज़ होती है, कुरान के अंदर क्या लिखा हुआ है ये तो हमें पता नहीं, फिर हम किस चीज़ पर ईमान लाए हुए हैं? कुरान कहता है इज़ा तुलियत अलैहिम आयातुहु ज़ादतहुम ईमाना, कुरान की एक एक आयत इसका ईमान बढ़ाती चली जा रही है, सूरत अनफाल 2। वो ईमान तब बढ़ाएगी जब इस आयत को समझ कर पढ़ेंगे, सच है ना? हम पूरा सपारा पढ़ लेते हैं, सच बताएं ईमान कितना को बढ़ता है, पता ही नहीं चलता पढ़ा क्या है। ईमान की बुनियाद इल्म और समझ है, इसको हाईलाइट करें, यानी इस्लाम की बुनियाद अगर ईमान है ना, तो ईमान की बुनियाद इल्म और समझ, नॉलेज एंड अंडरस्टैंडिंग है। कायल यानी कन्विक्शन हो जाना ही ईमान है, मगर हम पूरे कुरान को बगैर समझे पढ़े चले जा रहे हैं और समझते हैं कि इस पर ईमान भी लाए हुए हैं। ईमान तो उस वक्त आएगा जब आप इसको समझ चुकेंगे, जैसे आपके सामने कागज़ रख देता हूँ कि इस पर दस्तखत कर दें, आप इसको 3-4 मर्तबा पढ़ेंगे कि डॉक्टर साहब ने कोई चक्कर ना चलाया हो, जब इसको समझ लेंगे फिर दस्तखत करेंगे, जबकि ये कुरान मजीद जो 600 सफहात की किताब है, बगैर समझे हम इस पर ईमान लाने का दावा रखते हैं, ये एक झूठ है जो हम अपने आप से और अल्लाह के साथ बोल रहे हैं। इस झूठ को इस शौरी अमल से ख़त्म करना पड़ेगा कि कुरान मजीद को हम बाकायदा समझ कर पढ़ें, जिससे हमारे ईमान में इजाफा होता चला जाए और हमें पता हो कि अल्लाह का पैगाम क्या है। कितनी बात समझ आई, निभानी पड़ती है। वो कहते हैं ना जब कौलो इकरार लिए तो फिर उसको निभाना तो पड़ेगा ना। कुछ लोग हैं वो बस कहते हैं ईमान ले आए, ख़त्म, पहला दर्जा स्टेप, चले जहन्नुम से एक हद तक बच गए, बिल आखिर जन्नत में जाएंगे। यानी आप लिख लीजिए कलमा पढ़ने से और दिल से पढ़ने से, मैं ये नहीं कह रही कि जुबान से झूठा कलमा पढ़ने से, हकीकत में दिल से तस्दीक बिल कल्ब के साथ इकरारुम बिल लिसान करने की वजह से बंदा हमेशा की जहन्नुम से बच जाता है, ये पहला स्टेप है, ठीक है? यानी गया भी अगर आग में तो वापस निकाल दिया जाएगा। लेकिन कलमा पढ़ने के बाद उसके तकाजों पे अमल करने से बंदा जहन्नम प्रूफ हो जाता है। क्या समझे? पहली सूरत क्या थी? लीस्ट कि जाएगा जहन्नम में, फिर कभी बिल आखिर निकल आएगा। मतलूब क्या है? कि ईमान वाला आग के करीब से भी ना गुजरे। बात वाज़े? आपका क्या गोल है? चले कोई बात नहीं, 1000-2000 साल आग में जलेंगे, फिर आखिर तो निकल ही आएंगे, और हम खुश हैं कि जी हम मुसलमान हैं, निकल आए। यकीन कीजिए, बहुत सारे मुसलमानों के साथ ऐसा ही मामला है। हैरत नहीं होती लोगों को मिलकर? नमाजें वो कोई नहीं पढ़ते, पर्दा उनके अंदर कोई नहीं है, हराम हलाल की तमीज़ उनको नहीं है, लेकिन आप करके देखे कलमा, कहेंगे ला इलाहा इल्लल्लाह। ये क्या होगा? अल्लाह को एक एक बंदे का तो खुद पता है, हम किसी एक इंसान को नहीं कह सकते तुम्हारे साथ जी होगा। असूल ये है, कलमा पढ़ लिया बिलाखर जन्नत मिल जाएगी, जितने साल भी गुजार दे अल्लाह ताला उसको आग में, जब तक अल्लाह ताला उसको आग में डाले रखे, उसकी सजा पूरी करे या उसको माफ कर दे। तुक्का नहीं लगना वहां। दूसरी सूरत यह है कि आप ईमान की लाज रखें, क्या आपने आग में जाने नहीं। मैं आपको इसको दुनिया की एक छोटी सी मिसाल से समझाती हूँ। देखिए, अच्छे घर के लोग होते हैं ना, बाप बेटे, खानदानी लोग जो होते हैं, अमूमन सारे ही लोग जो अच्छे घरों के होते हैं, लफ्ज़ जेल और कैद से खौफ खाते हैं ना। जैसे आप अगर देखें तो आपके पूरे खानदान में शायद कोई एक भी कभी जेल में ना गया हो, ऐसी है ना। दुनिया की जेल बदनामी की अलामत है। अच्छा, कभी किसी पे कोई इल्ज़ाम लग गया हो, किसी गलत फहमी में चला गया हो, कोई हादसाती तौर पे ऐसा काम हो गया, जेल में गया, एक दफ़ा जेल में गया, वापस निकाल दिया गया, ये एक ऐप बन जाता है, फलां जेल से होके आया था। वो शख्स जिसने कभी जेल देखी नहीं उसमें, और जेल से 5-10 साल गुजार कर निकला हुआ शख्स बराबर नहीं होते ना, क्रेडिट बराबर नहीं है, उनकी सोसाइटी में वो इज्जत नहीं है, कई जगह उनको जॉब के और गवाहियों के मसले बढ़ जाएंगे। बस इसको लगा लें, जहन्नम के अल्लाह की जेल है। अगर तुम खानदानी लोग हैं, और खानदानी लोग यहाँ कैसे कहूँ, नबियों की नस्ल से, क्योंकि दुनिया में सबसे आला खानदान अंबिया कराम का खानदान था। जब हम खानदानी लोगों वाला रवैया अख्तियार करेंगे ना, तो तसव्वुर भी नहीं कर सकते कि हम कभी आग में जाएं, नामुमकिन है। उसके लिए भी कुछ सौदे करने पड़ते हैं। जो सूरह सफ की आयत 10 है ना, हल अदुल्लुकुम अला तिजारतिन तुंजीकुम मिन अज़ाबिन अलीम, क्या जरूरत थी इस आयत की? सीधी सी बात, या अय्युहल्लज़ीना आमनु उदखुलुल जन्ना, चलो जाओ, ए कलमा पढ़ने वालों जाओ जन्नत में चले जाओ। तो सारी पढ़ लेते, तिजारत कहीं तू मेनू न बिल्ला, फिर तुझा है दू न फी सबीलिल्ला, फिर रसूल पर ईमान, यानी तू मेनू न बिल्ला, फिर रसूल पर ईमान, फिर उसके बाद जिहाद फी सबीलिल्ला, फिर माल लगाओ, जान लगाओ, क्या ये सारी जिंदगी का अमल नहीं बन जाता? लोगों को शॉर्टकट न जाने कहां से दिखा। एक जुमला लिख लीजिएगा, जन्नत में जाने का शॉर्टकट है तो सही, मगर ये जहन्नम के ऊपर से गुजर के जाता है। कोई आपको कहता है आपको यहां से द्रमन जाना है, एक तो ये सीधा रास्ता है, 45 मिनट में आप पहुंच जाएंगे, है लंबा है मुश्किल, लेकिन है यही। एक और रास्ता भी है, वो क्या है? वो रास्ता है बहुत छोटा, 15 मिनट में पहुंच जाएंगे, लेकिन रास्ते में दरिया भी है, रास्ते में टूटा हुआ पुल भी है, चोरी चकारी का डर भी है। आप बताइए, आप शॉर्टकट लेंगे या दूसरा रास्ता लेंगे? आप वो रास्ता लेंगे जो कि बेहतरीन रास्ता होगा। मुश्किल है, लंबा है, लेकिन लेना है। ये जोहदे मुसलसल का रास्ता है। मैं सोचती हूँ कि अगर अंबिया कराम को ये शॉर्टकट्स मिल चुके होते, कभी इतनी लंबी जंग लड़ते? 23 साल एक लंबा अरसा होता है अल्लाह के नबी ने जो गुजारा। फिर यहाँ एक और एंगल से भी जरा समझिएगा, अगर कलमा ला इलाहा इल्लल्लाह पढ़ने से ही जन्नत मिलती तो ये अल्लाह के नबी की मक्का में मुखालफत क्यों हुई, अपने बेगाने क्यों बने? और अल्लाह के नबी उनको कह देते बस कलमा पढ़ते जाओ जन्नत में जाते जाओ, फिर ये खानदानी निज़ाम, ये बुत परस्ती, ये मक्का के अंदर जो कबाहतें थी इनके ऊपर अल्लाह के नबी ने 13 साल क्यों लगाए? आप सिर्फ कलमा ही पढ़ने की दावत देते मक्का लोगों को, ना बुत तोड़ते, ना खानदानों की रस्में छुटती, ना जात बिरादरी, ना कोई सूद हराम होता, ना शराब हराम होती, तो आपका क्या ख्याल है कितने लोग मुस्लिम होते हैं? 101% लोग मुसलमान हो जाते। भाई मक्का वाले हों या आज भी कोई दूसरी जगह के लोग हों, आप उनको कहें कि इस ये वजीफा पढ़ने से रिश्ते हो जाते हैं, वो कर लेंगे? वो कहेंगे अच्छा जी ये जरा आयत पढ़ लें, इसके वजीफे से आपकी शुगर चली जाएगी? नॉन मुस्लिम पढ़ने को तैयार है? हो सकता है अगर अल्लाह के नबी सिर्फ ला इलाहा इल्लल्लाह की तस्बीहां पढ़ाते बैठकर मक्का में, तो लोग आपके पास पानी की बोतलें लेकर आ जाते कि जरा पढ़ के हमारे पानी पे फूंक दें, हम अपने बीमारों को पिलाएं। झगड़ा तो इस बात पे था कि ला आबुदु मा ताबुदु लकुम दीन अकुम वलियत दीन, कोई लूप होल नहीं है हमारे दीन में। आज चले हम सारे पुरानी बातें छोड़ के आखिर में आज की बात करते हैं। अब आज लोगों को कलमा पढ़ने की तो दावत अभी तक हम दे ही नहीं पाए इल्ला माशाल्लाह, हम तो लोगों को कुरान पढ़ने की दावत देते हैं। क्या रिस्पॉन्स आता है लोगों का जब आप उनको कुरान की दावत देते हैं? बड़ा मुश्किल है, जाना पड़ेगा, बैठना पड़ेगा, लिखने की आदत नहीं, पढ़ने की आदत नहीं, राइड के मसले। मैं कहती हूँ जब कुरान पढ़ने की बात आती है सारे उजर आ जाते हैं। मैं खुद सोचती हूँ कि अल्लाह ताला हम इतने मजबूर लोग हैं, तूने हमें इतना बेकस, मजबूर, मुफलिस, गरीब बना दिया कि हम चार कदम उठ के जा नहीं सकते और घर बैठे कर क्या रहे होते हैं? वल्लाही मैंने तो जिसको भी देखा वो फारिगी होता है, ना यहाँ चक्की पीसनी पड़ती है और ना यहाँ आपको कोई तंदूर लगाने पड़ते हैं। आपकी मर्जी है, आप काम करें, आपकी मर्जी, आप ना करें, किया ना किया एक बराबरी होता है। सिर्फ मैंने देखा वक्त पे खाना पका लेती हैं सिस्टर्स और दैट्स इट, किचन को ही सारा वक्त चिमटे रहें तो चिमटे रहें। असल बात है कि हमें इसकी वैल्यू नहीं पता। इमाम बुखारी की माँ अपने बेटे को कहाँ कहाँ छोड़ कर आई, कितनी कुर्बानियाँ दी। अभी भी हम कहीं थे तो किसी ने कहा मेरी बेटी कहीं दूसरे शहर शिफ्ट हो गई है, तो मैंने कहा पढ़ने के लिए गई है? कहती नहीं पढ़ने के लिए नहीं गई, काम है ना, दुनिया के काम होते हैं जाते हैं, शादियाँ होती हैं, आप दूसरे मुल्कों में चले जाते हैं, पढ़ने के लिए लोग जाते हैं, जॉब्स के लिए जाते हैं लोग। मैं सोचती हूँ एक इल्मी ऐसा मैदान रह गया कि जिसके लिए हमारे अंदर कोई तड़प ही नहीं है, मिलेगा भी कुछ नहीं। जिस चीज की कुर्बानी नहीं देंगे वो आपको कभी वो नहीं देगी जो आपको उसे लेना था। सिर्फ कानों को टकराने की हद तक चंद इल्म के लफ्ज हमारे कानों में पड़ जाएंगे, हम अपनी सहूलत से, हम अपनी गाड़ियों में, हम अपने घर के माहौल में रहकर दीन सीख रहे हैं। आज मुझे खुद पता है आप में से भी कुछ लोगों का कुछ ना कुछ इन्वॉल्वमेंट होगा, लेकिन याद रखिए नो पेन तो नो गेन। ईमान आपसे मुश्किल काम कराएगा, ये भी लिख लें, ईमान अंदर आएगा ना तो मुश्किल आसान लगेगी, स्ट्रेंथ बन जाती है, सांस नहीं फूलता, आपका ब्लड प्रेशर हाई नहीं होता। अंदर ईमान की स्ट्रेंथ है ना, जैसे हार्ट पेशेंट को देखिए पहाड़ पे नहीं चढ़ सकता, सीढ़ियां नहीं चढ़ सकता। क्या कभी कुछ लोगों को जब आप कुरान की दावत दें तो आपको ऐसे नहीं फील होता कि ये हार्ट पेशेंट है? पता नहीं इनको हमने कितनी नामुमकिन बात कह दी। चार चार घंटे लोग शादी में खाने के इंतजार में बैठे रहते हैं, आप लोग भी इसके गवाह होंगे, और 3 घंटे 2 घंटे कुरान की क्लास में बैठना मुहाल, और जो 4 घंटे वहां बैठते हैं कम अज कम घंटा डेढ़ तो तैयारी में भी लगता ही होगा, और आधा पौना घंटा रस्ते में भी तो लगता ही होगा। यानी एक शादी सुबह से सवार हो जाती है दिमाग पे, आज शादी पे जाना है, आज शादी पे जाना, और जब खैर से वापस आएंगे तो देर इतनी हुई होगी कि अगला भी दिन मुतासिर होने का डर है। लेकिन ये कौन सा ईमान है हमारा जो हमें इस इल्म से दूर कर रहा है? इज़ातुलिया तलई है मायातु, माहौल सिखाता है आपको, वक्त सिखाता है आपको, साथी सिखाते हैं, और जो धक्के खा के आप आके बैठते हैं यहाँ आके ज़्यादा समझ आता है। घर में तो हो सकता है आप इस वक्त सो ही चुके होते बैठ बैठ सुन सुन के। आप देखिए कि क्या क्या इल्म के मोती है ना। मैं अभी आजकल आपको ये पढ़ा रही हूँ तो मुझे वो रमजान के बाद अला कोर्स याद आ रहा था जब ने इस्लाहुल कुलूब किया था ना, कितने थोड़े लोगों ने यहां उससे फायदा उठाया, हालांकि वो किताब एक खजाना है। मैं तो अब सोच रही हूँ कि हमें यहाँ से कोई चीज़ बाहर भेजनी कोई नहीं है, जिसको सीखना इधर बैठ के सीखे, नहीं तो और बहुत सारे लोगों से आपको मिल जाएगा बाहर से, बाद में मिलेगा। लेकिन जो चीज़ आपको मिलती है ना, वो ईमान और एनर्जी मिलती है कोशिशों के साथ, वरना फिर फायदा कोई नहीं होना, वो एक तिफल तसल्ली बन जाती है। क्योंकि हमारे पास सब कुछ है, हम सुन लेंगे बाद में, सुनते भी हैं, वो असर नहीं होता, मज़ा भी बहुत आता है, तब्दीली नहीं आती। हज़रत बिलाल को अगर पत्थरों पे ना लिटाया गया होता तो वो ईमान का मज़ा उनको आना भी कोई नहीं था। जी
जब कोई दूर चीज होती है तो हम उसकी ख्वाहिश करते हैं, कभी वो हमारे पास हो ना कभी, लेकिन जब वो चीज पास आ जाती है तो हम उसकी कदर
हम झूठ
करते
बोलते हैं,
हैं।
ये भी हमारा झूठ होता है कि कोई चीज़ हमारे पास हो तो हम बहुत फ़ायदा उठाएंगे। मैं कहती हूँ अल्लाह के नबी हमारे पास आ जाएं, हमने उनसे भी कोई नहीं उठाना फ़ायदा, हम छोटे छोटे बेकार कामों में दुनिया के लगे रहेंगे और हम नबी की सोहबत नहीं लेंगे। जी आप
वैसे चले जाना या जबरदस्ती किसके साथ आ?
देखिए, आपने दिलचस्पी की बात और अपने आप करने की कही है, तो मैं सिंपल सी बात इसको ये समझ लेती हूँ कि हमारी पाकिस्तान की फ्लाइट हो, तो कहते हैं कोई राइड मिली तो चल जाएंगे, मिली कोई नहीं लेट हो गए, घर रह गए, बच्चा बीमार हो गया रह गए, बीमार बच्चे को लपेट लपूट के ले जाएंगे, टिकट ज़ाया हो जाएगा। शौक दिलचस्पी।